আলহামদুলিল্লাহ রব্বিল আলামিন ওয়াল আকিবাতু লিল মুত্তাকিন والصلاه والسلام على سيد الانبياء والمرسلين اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل لو كان البحر مدادا لكلمات ربي لنفد البحر قبل ان تنفذ كلمات ربي ولو جئنا بمثله مددا قل انما انا بشر مثلكم يوحى الي انما الهكم اله واحد فمن كان يرجو لقاء ربه فليعمل عملا صالحا ولا يشرك بعبادة ربه احدا صدق الله العظيم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم آج ہم اپنی کل کے سیشن میں ہم نے الحمدللہ 15 پارہ تک ختم کر لیا تھا سورہ کاف کا آلموسٹ تقریباً ٹورڈز دی اینڈ ہم نے جہاں پہ موسیٰ علیہ السلام کی سٹوری تک فائنلی پڑھ لی تھی اور خضر علیہ السلام سے ان کی ملاقات کا واقعہ یہاں بس سورت کے اینڈ میں جو حصہ باقی تھا وہ آج کرنے کی کوشش کرتے ہیں اور پھر انشاءاللہ ویل موو آن آیت نمبر 83 سے آن ورڈز اگر ہم دیکھتے ہیں اس سے پہلے تک کا تو الحمدللہ ہو گیا تھا کہ یہاں پہ خاص طور سے ویس الون کا انزل کرنا ان کل سات لو علیکم منہ ذکرا انا مکن نہ لو فل عرضی وا تعینہ من کل شعین سببا فعت با سببا کہ ان کی ایک سٹوری ہے یہ ذوالقرنین کی ایک نام ہمیں پتہ چلتا ہے قرن عربی زبان میں زمانے کو بھی کہتے ہیں ٹائم کو یا عربی زبان میں قرن سینگ کو ہارن کو بھی کہتے ہیں تو کچھ کتابوں سے پتہ چلتا ہے کہ ہی یوز ٹو ویئر تاج جو اس کا ہوتا تھا اس پہ دو ہارنز بڑے بڑے ہوتے تھے اور بعض کا یہ خیال ہے کہ نہیں اس سے مراد دو زمانے ہیں ڈفرینٹ ٹائمز تو بہرحال اس کے بارے میں کچھ تھوڑی سی ڈیٹیل ان آیتوں میں کیونکہ سٹوری ایک ذوالقرنین کی چلتی ہے کہ یہ ایک بہت بڑا اللہ نے ایک لیڈر یا بادشاہ کا ذکر کیا ہے اس کا ایک سٹوری کا بعض علماء نے لکھا ہے کہ یہ شاید ہی واز الیگزینڈر دا گریٹ جسے سکندر اعظم کہتے ہیں میکدونیا یعنی میسیڈونیا گریس کا اور لیکن اگر ہم غور کریں کہ قرآن نے جس شخص کا ذکر کیا ہے وہ صرف اس کے پاس صرف وسائل اور اسباب ہی نہیں تھے بلکہ اس کے پاس اندرونی ایک ایمانی کیفیت بھی تھی جیسے کہ اس کی بعض بعض جب آگے چل کے ہم سٹوری میں دیکھیں گے اس کے جواب سے اس ایمانی کیفیت کے بارے میں پتہ چلتا ہے کہ ایک مسلمان تھا جبکہ میں الیگزینڈر ساری ہسٹوریکل فیکٹ ہے کہ ہی واز ناٹ اے مسلم اور یہ ایک مسلمان تھا ایمان رکھنے والا بادشاہ تھا اور عدل کرنے والا انصاف کرنے والا بادشاہ تھا اور اس سے زیادہ بہت ڈیٹیلز تو خیر اس کے بارے میں بہت زیادہ لکھی ہیں بکس کے اندر لیکن جو موٹی موٹی سی بات اگر ہم سمجھیں تو جو سمجھ آتا ہے جیسے تفاسیر کا جب ہم مطالعہ کرتے ہیں تو ان میں یہ سمجھ آتا ہے جو مفسرین محدثین اور محققین کی جو ایک اوپینین ہے وہ اس یہ ہے کہ الیگزینڈر دا گریٹ نہیں تھا بلکہ یہ سائرس شاید غالباً بادشاہ ایک تھا پرشین ایمپرر جو زوراسٹرین مذہب پہ تھا اور زوراسٹرین جو یہ جسے ہم اردو میں اب پارسی کہتے ہیں یہ بھی ایک مونوتھیسٹک ریلیجن تھا بلکہ بعض ہسٹورینز نے لکھا ہے کہ یہ پہلا دنیا کا مونوتھیسٹک ریلیجن تھا اس کے بعد پھر ابراہیم علیہ السلام آئے اور انہوں نے بھی وہی ایک وحدانیت کی تعلیم دی اور پھر جیوز اور کرسچنز اور اگر دیکھتے ہیں اوریجنل جو سب کی دعوت تھی وہ ایک وحدانیت کی تھی تو اسی طرح زوروتھروسٹرا جو ان کا اب اس کے بارے میں ظاہر ہے کوئی ہمیں قرآن حدیث سے تو یہ انفارمیشن نہیں ملتی لیکن جو ہسٹری بک سے پتہ چلتا ہے تو وہ بھی غالباً پرابیبلی کوئی ہو سکتا ہے کیونکہ بہت سارے انبیاء جن کے ذکر قرآن و حدیث میں نہیں آتے لیکن ہم نے یہ ضرور پڑھا ہے کہ 124,000 سم تھنگ لائک دیٹ کے انبیاء تھے تو ان میں سے اگر کوئی ہو یا نہ ہو ہم اس پہ کوئی اوپینین نہیں دے سکتے ہم صرف اس ایک ہسٹوریکل فیکٹ ایک ہسٹری بکس کے اندر جو لکھا ہوا ہے وہ صرف اسٹیٹ کریں گے اور ہم اس کے بعد آگے چلتے ہیں تو دیکھتے ہیں کہ ذوالقرنین کو اللہ نے بہت زیادہ ایک مٹیریل پاور بھی دی تھی کیونکہ جب اس کی سٹوری شروع ہوئی तो अल्लाह इसके बारे में बिल्कुल क्लियरली क्या कहा कि वआतैनाहु मिन कुल्ली शयइन सबबा, वी गेव हिम पावर ओवर एवरीथिंग। उसके पास स्ट्रेंथ थी, इसको हमने पावर दी थी। फातबा सबब, और वो उस पावर को यूटिलाइज करते हुए ही यूज़ टू मूव ऑन, वो आगे चलता था। और ये पावर ज़ाहिर है एक रूहानी और ईमानी पावर भी अल्लाह ने क्योंकि इन्हें दी थी। बहरहाल तो इनकी स्टोरी में फातबा सबब हत्ता इज़ा बलगा मगरिब अश्शम्स, सबसे पहले ये मगरिब अश्शम्स एक वेस्टर्न मगरब यानी वेस्ट की तरफ गया, सूरज जहाँ गुरूब होने की जगह पर, वजह वजदा तगरूबू फ़ी ऐनिन हमियतिन वजदा इंदा कौमा, यहाँ पे कुछ लोग अब आते। ये बिल्कुल ब्लैक जैसे मडी वाटर, इसको कैसे गया अगर हम यहाँ पे रफली ट्रांसलेट करने की कोशिश करें। ऑल्दो कुरान की किसी आयत को 100% तो कोई भी नहीं ट्रांसलेट कर सकता, लेकिन हमियतें हमियत हमिया कहते हैं जैसे डार्क मडी पानी को, गंदा गदला पानी। एक तरफ ये इस तरफ चला तो यहाँ इसने कुछ लोगों को देखा और उन्होंने इसे कहा कि इमान तो अजबा इमान तद अल, इसे इसे एक आवाज़ आई। अब गालबन ये वही के ज़रिए आई, अगर ही हिमसेल्फ वॉज अ प्रॉफिट या इसके बारे में हमारे पास तो कोई ऑथेंटिसिटी नहीं है, या बहरहाल उसने कुछ उससे किसी ने कहा कि तुम इन्हें अजाब दोगे या इन्हें ज़्यादा अच्छा मामला करोगे, तो इसने एक ऐसा अदल वाला जवाब दिया, कौल अम्मा मन ज़लम फसौफ़ा नुअज़्ज़िबुहु सुम्मा यरद्दु इला रब्बिही फ़युअज़्ज़िबुहु अज़ाबन नुकरा, कि जो जुल्म करेगा, ये वही फिर फसाद फिल अर्ज़ और जुल्म की बात चलती है, जो बुरा आदमी होगा मैं उसे यहीं पे सजा दूंगा, और जाहिर है फिर आखिरत में जाके वो आपके अज़ाब का सुम्मा यरद्दु इला रब्बिही फ़युअज़्ज़िबुहु अज़ाबन नुकरा। और इससे अगर हम गौर करें तो ये भी पता चलता है कि बाज़ लोग ये कहते हैं कि इस दुनिया में यानी कि कब्र के अंदर ग्रेव के अंदर कोई अजाब जजा सज़ा का मामला नहीं होता, लेकिन अगर इस कुरानी आयात पे हम गौर करते हैं तो इससे पता चलता है पहले इसने क्या कहा कि मैं इसे सज़ा दूंगा, ज़ाहिर है सज़ा के बाद अब इसने किसी को कत्ल की सज़ा दे दी, वो मर गया, सुम्मा युरद्दु इला रब्बिही फ़युअज़्ज़िबुहु अज़ाबन नुकरा, फिर वो आपके पास लौटेगा तो वहाँ इसे दोबारा अजाब होगा। तो दोबारा अजाब होने का मतलब क्या है अगर वो पहला अजाब उसको नहीं हो रहा? और ये एक दूसरी जगह भी आता है, अली अन्नार युरजून अलैहा गुदुवन वाशियतन व यौम तकूमु सा, कि इन्हें हम दिन रात अजाब देते रहते हैं। ये जो कौम नूह गरक हुई थी, जहाँ पे कहा था उग़रिगू फ़ाउदख़िलू नारा, पहले गरक हो जाओ यानी कि मर जाओ और फिर उसके बाद एंड में भी उदख़िलू नारा। तो ये ऐसी आयात से बहुत सी पता चलता है कि इसका बारे में कोई शक की बात ही नहीं है। वहाँ मामला, और जो नेक अमल करेगा उससे मैं, इसने कहा कि बहुत अच्छा मामला करूँगा, उससे मैं रिवॉर्ड करूँगा। और इससे ये एक ख़ास तौर से पता चलता है कि दुनिया के अंदर और यहाँ पे जब अदल का निज़ाम होगा, जब लॉ सुप्रीम होगा और एक इक्वालिटी कायम होगी, ये एप्लीकेबल हर जगह पे होता है, दुनिया के हर माशरे में, हर कौम में, हर मुल्क में, हर कंट्री में, हर सल्तनत में, हर मुल्क क्या हर सूबे में, और उसके बाद हम छोटे लेवल पे जाएंगे, हर शहर में अदल इंसाफ होना चाहिए, कातिल को उसकी सज़ा मिलनी चाहिए, जो मुजरिमों को पकड़ के उनकी सज़ाएँ मिलनी चाहिए, तभी अदल कायम होगा। और जो अच्छा मामला करे उसे रिवॉर्ड भी करना चाहिए, और ये छोटे से छोटे लेवल पे, इवन एक घर के अंदर भी आपस में लोगों के साथ इक्वालिटी और अदल इंसाफ का मामला होगा तो ऑब्वियसली वो और तरक्की की होगी उस हर लेवल के ऊपर। फिर सेकंड ये ज़ुल्क़रनैन आगे चला, हत्ता इज़ा बलगा मतलिअ अश्शम्स, फिर ये सूरज के तुलू होने की जगह निकला तो वहाँ पे लहुम मिन दुनिया सितरन कज़ालिक वक़द अहतना बिमा लदै खुबरा सुमादा, वहाँ पे एक बिल्कुल जो नेचुरल उसके ऊपर यानी रहने वाले लोग थे अपने, बिल्कुल ये समझें कि इलेक्ट्रॉनिक्स और इन चीज़ों के अंदर टेक्नोलॉजी और किसी चीज़ से उनका कोई लेना देना नहीं था, वो बस कोने पे बैठे थे, उनके पास ढांपने की अपने का पूरे जगह लम नजल लम इन दुनिया से तरन का दालिक, उनके पास ये भी नहीं होता था, वो बस कोने में बैठ के जैसे कोई फ़कीर बैठ के, कोई सूफी बैठ के अपने कोने किसी ये समझें किसी झोंपड़ी में कहीं कोने पे बैठ के बस अल्लाह अल्लाह कर रहा हो, उसे किसी चीज़ से कोई मकसद ना हो, कुछ लेना देना ना हो, तो इस तरह के वो लोग थे। तो इन्हें उस उन इसने उन्हें रहने दिया, कुछ नहीं कहा, और वो आगे उसने क्योंकि इसका रूल किसी के पास जुल्म करना नहीं था, सबसे बड़ी बात थी जुल्म, अल्लाह के नज़दीक जुल्म सबसे बदतरीन चीज़ है, जुल्म का मामला बहुत आगे तक चला जाता है। फिर ये थर्ड डायरेक्शन में निकला और हत्ता इज़ा बलगा बैन सद्दैन, फिर ये दो सद्दैन का लफ्ज़ आता है, बैन सद्दैन वजदा बिंदूरी में कौम लायकून कौम, वहाँ एक दो वॉल्स के करीब ये पहुँचा और वहाँ इसने एक ऐसी कौम को देखा जिन्हें ज़्यादा बातचीत समझ भी इसकी लैंग्वेज इशूज़ थे। बहरहाल इसने फिर जिस तरह से भी ट्रांसलेटर के थ्रू उनसे कम्युनिकेट किया और उन्होंने इसे कहा कि कालू यादल करने इन याजूज व माजूज मुफसिदून फिल अर्ज, कि ये जो याजूज माजूज हैं ये ज़मीन में फसाद फैलाने वाले हैं। मुफसिदून फिल अर्ज, ये फसाद फैलाने का, जैसे अभी ऊपर जुल्म से जो ताल्लुक़ बनता है कि फसाद का मतलब सिर्फ हर लेवल पे एक तो आएगा, लेकिन ये इस जगह पे यहाँ पे जो याजूज और माजूज का, इसके बारे में थोड़ा सा जान लेना, ज़रा सी इन्फॉर्मेशन होना ज़रूरी है कि ये इंग्लिश में इसे गॉग एंड मगॉग कहते हैं और इसके अब जिक्र बाइबल में भी आता है। वहाँ पे नूह अलैहिस्सलाम की जो औलादें थी, एक जगह अल्लाह ने कुरान पाक में फरमाया कि वजालना ज़ुर्रियतहुमुल बाकीन, ये नूह अलैहिस्सलाम से ख़िताब किया और इसके बारे में हज़रत मुफ्ती शफ़ी साहब रहमतुल्लाह ने मारफुल कुरान में बहुत डिटेल में सूरह काफ़ की जो तफसीर है उसके अंदर बहुत डिटेल्ड अहादीस जितनी रिलेटेड हैं और मुफसरीन की जो ओपिनियंस हैं, कुर्तुबी के, इब्ने कसीर के, इब्ने अरबी के, इब्ने हिबान तक की रिवायात नकल कर दी हैं। और फाइनली अनवर शाह कश्मीरी रहमतुल्लाह ने जो फिर उसके ऊपर अपनी ओपिनियंस दिए हैं और उनके स्टूडेंट्स ने, ये सब वहाँ पर मौजूद हैं, उनको अगर हम पढ़ते हैं तो इस बात की समझ आती है। फ़र्स्ट ऑफ ऑल तो ये कोई इंसान ही थे, इनके बारे में इसमें कोई शक की बात हज़रत लिखते हैं कि कोई नहीं है, कि अल्लाह ने जब नूह अलैहिस्सलाम से कहा वजालना ज़ुर्रियतहुमुल बाकीन, कि अब दुनिया में जितने भी लोग होंगे ये आप ही की औलाद में से होंगे, और इस कुरान की आयत से उन्होंने ये साबित करने की कोशिश की कि ये यकीनन बिल्कुल एब्सोल्युटली नॉर्मल इंसान ह्यूमन बींग्स होंगे, कोई ये जो मिथ्स हैं या नॉर्मल हम सुनते हैं स्टोरीज़ कि ये कोई दूसरी मखलूक होंगे, ऐसा होगा वैसा होगा, तो इस बारे में सही अहादीस से हमें इन चीज़ों का जो पता चलता है कंक्लूजन, वो हज़रत मुफ्ती शफ़ी साहब रहमतुल्लाह यही लिखते हैं कि ये नॉर्मल इंसान होंगे। तो अगर नूह अलैहिस्सलाम की औलादों में से ये होंगे और इंसान ज़ाहिर होंगे तो उनकी औलादों में से के अलावा तो दुनिया में, अल्लाह ने ख़ुद कुरान पाक में ही फरमाया और हिस्टोरियंस भी ये बात लिखते हैं कि आज ज़माने में दुनिया में जितनी भी रेसेस हैं ये ओरिजिनली जाके इनकी जो प्रोजनी ऊपर मिलते हैं ये लोग, जब नूह अलैहिस्सलाम की किश्ती गर्क हुई पानी में तो पूरी दुनिया का हर ह्यूमन बीइंग सब उस तूफ़ान में, सैलाब में, जो वाक़यात में और आगे सूरह नूह में हम पढ़ेंगे भी कि सब गर्क हो गए, सब मर गए, सिर्फ उस किश्ती में जो लोग थे वो बाकी रहे और उसके बाद सिर्फ उनकी जो तीन बेटे थे, चौथा का वाक़या सूरह नूह में आता भी है जो गर्क हो गया और पानी में, और उसके बारे में आएगा आगे डिटेल में, लेकिन तीन बेटे इनके इनके साथ इस किश्ती में सवार हुए थे, इसमें एक हाम और एक साम और एक याफिस। तो हाम जो थे ये बाद में जाके सदन, क्योंकि रफली जो वाक़यात में आता है कि ये रफली जो नॉर्दर्न मिडल सेंट्रल एशिया या इन इलाकों में कहीं जहाँ पे भी ये फाइनली इसने अपना स्टे किया अल्टीमेटली जाके उस पानी के बाद, तूफ़ान के बाद, तो ये तीनों बेटों में से एक हाम जो थे ये सदन, ये जलालैन में लिखा है कि ये साउथ की तरफ, तफसीर जलालैन में हज़रत ने लिखा है कि ये साउथ की तरफ सूडान वगैरह की तरफ माइग्रेट कर गए और फिर प्रॉबली हिस्टोरियंस भी ऐसे लिखते हैं कि ये आगे जाके जो ब्लैक रेस दुनिया में आई वो इनकी औलादों में से थी, और जो शाम थे वो मिडल ईस्ट के अंदर जिसमें फिर इब्राहिम अलैहिस्सलाम और उनकी औलादें और सब तमाम जो बनू इसराइल और ज्यूज़ जितने भी आज उस ज़माने में वहाँ आबाद हुए लोग, बाद में क्रिश्चियंस वहाँ के जो बनू इसराइल के थे, या अरब कौम ख़ास तौर से जो इस्माइल हो अलैहिस्सलाम की औलादों में से हुई या इसहाक अलैहिस्सलाम की औलादों में से हुई, ये सब के सब शाम की औलादों में से थे, यानी कि इनको इसीलिए सेमेटिक रेस कहा जाता है। और फाइनली जो याफिस थे जिन वो उधर नॉर्दर्न इलाकों से, सेंट्रल एशिया से फिर माइग्रेट करते हुए वेस्ट की तरफ जो गए और ईस्टर्न यूरोप में पोलैंड और स्कैंडिनेविया में माइग्रेट करते करते और फिर फाइनली वेस्टर्न यूरोप तक गए एंड दोनों तरफ डायरेक्शंस में उस बेल्ट के ऊपर ऊपर। फिर बाइबल में जो लिखा हुआ है कि याफिस के औलादों में से गालबन उसका ग्रैंड सन था या ग्रेट ग्रैंड सन था जिसका नाम था गोमर, GOMER, तो उसके 10 बेटे थे जिनमें से एक का नाम जो बाइबल बताती है वो गॉग और दूसरे का नाम मगॉग था। उस एतबार से देखें तो ये बात ऑथेंटिकेट भी होती है कि हाँ ये यूसुफ प्रॉबेबली बाइबल इस चीज़ को ऑथेंटिकेट करती है। और एक हदीस में आता है अगर इसराइली रिवायतें भी आपको मिलती हैं किसी चीज़ में किसी चीज़ को ऑथेंटिकेट करने के लिए, तो अगर वो आपकी शरीयत के ख़िलाफ़ नहीं है तो आप उन्हें ले सकते हो। और ये बात भी हज़रत मुफ्ती शफ़ी साहब रहमतुल्लाह ने मारफुल कुरान में क्योंकि बहुत डिटेल में से डिस्कस की है, और ये यहाँ तक भी बात की है कि अगर जैसे मिसाल के तौर पे इन पर्टिकुलर आयात को ले लें तो वो आयात जिनका बेसिकली कुरान की किसी दूसरी आयत से तजाद नहीं हो रहा, कोई वो नहीं, क्लैश नहीं हो रहा, और फिर ना इसके ऊपर किसी का कोई अकीदे का या ईमान का कोई सवाल है। ये तो एक स्टोरी है जिसे हम सिर्फ़ एक हिस्टोरिकल पर्सपेक्टिव में जज करने की कोशिश कर रहे हैं, तो इससे कोई ओपिनियन दोनों तरफ होना इसमें कोई अकीदे के ख़राबी की या ईमान के ख़राबी की बात नहीं है। तो इसलिए सिर्फ हिस्टोरिकल फैक्ट्स को साथ में डिस्कस करना थोड़ा ज़रूरी था। और ये कौम जो थी ये बहुत फसाद फैलाने वाली क्योंकि थी अब ये उस बेल्ट में, तो अगर इस पे हम थोड़ा सा देखते हैं, गौर करें कि ये जो सेंट्रल एशिया का इलाका, और यहाँ पे फिर अनवर शाह कश्मीरी रहमतुल्लाह ने मारफुल कुरान में ही बहुत डिटेल में डिस्कस भी किया है कि गालबन उन्होंने 7 के करीब स्पॉट्स आइडेंटिफाई किए हैं जिन जिन जगह पर पॉसिबली ये दीवार जो ज़ुल्कनैन ने बनाई इनसे बचाव के लिए उस कौम ने, इन्होंने कहा था कि हल फहल न जलु लक खर्जन अलान तजला बैनना व बैन सद्दा, आप हमारे और इनके दरमियान एक कोई वॉल सी बना दें, इन्हें ब्लॉक कर दें। मा मकन्नी, इन्होंने क्या फरमाया कि नहीं मा मकन्नी फ़ी रबी खैरुन फ़ाइरुनी बिकुवतिन अजल बैनकुम वैनम रदमनातुनी ज़ुबरल हदीद, के मुझे कोई तुम्हारे पैसे की या तुम्हारे उसके बेनिफिट की ज़रूरत नहीं है, मैं हक के साथ हूँ और मैं जो सही है उसके साथ हूँ। अगर कोई तुम्हारे पे जुल्म कर रहा है, क्योंकि उन्होंने कहा था मुफ्सिदून फिल अर्ज़ कर रहे हैं ये लोग, तो जो ज़मीन पर फसाद फैलाने वाले हैं उनके ख़िलाफ़ मेरी जंग है, और यही सोच के उन्होंने बिला मुआवजा विदाउट टेकिंग एनी थिंग उनकी उनका साथ देने की भरे, उन्होंने कहा मुझे पहले हदीद ये स्टील ला कर दो, बड़े बड़े गर्डर्स ला कर दो, और आतूनी ज़ुबरल हदीद, और फिर सुम्मा सावा बीना सदफ़ैनी कौलन फ़हो, ये इसके ऊपर फिर इन्होंने मोल्टन कॉपर डाल दिया ताकि वो बिल्कुल सही तरीके से वेल्ड हो गई है अंदर वॉल। और फिर जो ये किस जगह पे थी इसके बारे में जो अनवर शाह कश्मीरी रहमतुल्लाह की जो रिसर्च है इस मारफुल कुरान में उससे ये पता चलता है कि ये रफली कोई 7 के करीब उसके स्पॉट्स आइडेंटिफाई किए उन्होंने, और फिर फाइनली नैरो डाउन करके उसको एक जो जगह बताई वो वालबन वो ये फरमाते हैं कि ये जगह थी दरबेंट के इलाके में जो कॉकेसस माउंटेंस की पूरी रेंज आती है, कॉकेशिया का इलाका, ये रशिया का भी कुछ इलाका इसमें लगता है, और फिर रशिया के साउथ पे जो कंट्रीज़ हैं जिनमें आज़रबैजान जॉर्जिया और इस तरह के कंट्रीज़ को इनका इन माउंटेन रेंजेस की साउथ लगता है। और एक रशियन हिस्टोरियन ने इस पे रिसर्च की और फिर जाके जब फोटोग्राफ्स वगैरह लिए तो उसने बाकायदा पब्लिश किया कि रफली बिल्कुल जो उन माउंटेंस के जो दो बॉर्डर्स हैं, यानी एक तरफ जॉर्जिया है जहाँ पे तिबलीसी है मेन उसका कैपिटल सिटी, वहाँ से अगर कोई ड्राइव करते हुए जाता है मेट्रो शीटा उनकी ये बसेस वैन्स सॉर्ट ऑफ चलती हैं जो तकरीबन 3 घंटे में आपको कास्बेकी के इलाके में लेके जाती हैं, रफली जो उनकी करेंसी है लॉरी वो 20-25 लॉरीज उनकी करेंसी का नाम है, वो लेके वो आपको उस इलाके तक लेके जाती हैं विच इज़ रफली 220 किलोमीटर्स फ्रॉम दैट सिटी। और ये वो एरिया है जिसके अंदर एक सिर्फ जो जॉर्जियन मिलिट्री हाईवे है जो 19th century में रशियंस ने बनाया था जिस वक्त सोवियत दौर में था, ये वो वाहिद रास्ता है जो इन माउंटेन रेंजेस को थ्रू करके इस तरफ से इन माउंटेन रेंजेस को क्रॉस करके दूसरी तरफ जाता है। इसके अलावा अगर हम देखेंगे तो मैप्स के अंदर तो इसके अलावा कोई और इस माउंटेन रेंजेस को रास्ता नॉर्थ और साउथ को मिलाता नहीं है, ये वो वाहिद रास्ता है जो सिर्फ इस नॉर्थ और साउथ को आपस में ट्रांसपोर्टेशन का या कम्यूट का ज़रिया सिर्फ एक ये रास्ता बनता है इस नॉर्थ और साउथ के बीच में, और इस माउंटेंस के नॉर्थ पे पूरा रशिया है और इसके साउथ पे पूरा जॉर्जिया आता है और दूसरे कंट्रीज़। तो अब ये यहाँ पे इन्होंने बनाई, लेकिन इसमें इस बात की ऑथेंटिसिटी इस सूरत के शुरू में अगर हम شان نزول کو دیکھیں کہ اس سورت کا شان نزول کیا تھا. تو جو جیوز تھے مدینہ کے, انہوں نے کوشچن کیا تھرو دا مشرقین مکہ کہ آپ لوگ تین سوال کرو, اگر یہ سچا نبی ہے تو یہ ان کے جواب دے گا. اس میں سے پہلا سوال یہ تھا کہ روح کی حقیقت کیا ہے, اسپرٹ جو جان ہوتی ہے انسان کی, اس کی حقیقت کیا ہے. اور دوسرا سوال اصحاب کہف کے بارے میں تھا, اور تیسرا سوال انہوں نے ذوالقرنین کے بارے میں کیا تھا. تو پہلے سوال کا جواب تو ابھی ہم پیچھے سورہ بنی اسرائیل میں گزرا تھا کہ وَيَسْأَلُونَكَ عَنِ الرُّوحِ قُلِ الْأَمْرُ رَبِّي, کہ یہ اللہ کا امر ہے. اور اگر ہم دیکھتے ہیں تو آج کی لیٹسٹ جو میڈیکل ڈکشنریز بھی ہیں اس میں 200, 300, 400 پتہ نہیں کتنے ڈیفینیشنز لکھے ہوئے ہیں ڈیتھ کے, کہ مرنا کیا ہے, واٹ از ڈیتھ, اس کے بارے میں آج تک کوئی سائنس ایک کیٹیگوریک آنسر نہیں دے سکی. اور اسی لیے اللہ نے صرف اتنا کہا قل الامر ربی, یہ صرف اللہ کا امر ہے, اسے سمجھنے کی کوشش میں زیادہ ٹائم لگانے سے بھی کوئی حاصل نہیں ہونا. اور دوسرا سوال انہوں نے کیا تھا اصحاب کہف کون ہیں, وہ لاسٹ سیشن میں ان کے بارے میں بہت ڈیٹیل ساری ڈسکشن ہو چکی ہے. اور جو تھرڈ کوشچن ان کا تھا وہ اصل میں یہ دیکھنا چاہتے تھے کہ ذوالقرنین ان کے علم کے مطابق دو ڈائریکشنز میں جو گئے, یہ تو سب کو پتا تھا کہ رفلی اگر وہ کوئی پرشین ایمپرر ہائپتھیٹکلی سپیکنگ سپوز کریں کہ وہی سائرس دا گریٹ تھا, تو وین ہی ٹریول ٹورڈز دا ویسٹ تو ہی ریچ جہاں پہ آیا تھا نا حمیتن, پانی بہت ہی گدلا سا تھا, مٹیالا سارٹ آف تھا. تو وہ اگر ہم کنسیڈر کریں بلیک سی کو کہ یہ بالکل ویسٹرن بارڈر پہ اس نون ورلڈ کے, جہاں پہ جو سلیمان علیہ السلام کی پوری حکومت, عراق ہے, سیریا ہے, پرشیا ہے, عرب ہے, اور آج کے زمانے میں جو پیلسٹائن اور اسرائیل اور یہ سارے کنٹریز ہیں ان کے فاردر, پھر لیبنان کے بھی بعد جا کے میڈیٹرینین کے بعد, اس طرف ہم لیفٹ کارنر پہ اگر وہ ویسٹ جب وہ چلا اور وہ وہاں تک پہنچا, اور رائٹ جب وہ چلا تو پرابلی وہ پرشیا ایسٹ جو ایران کے پتہ نہیں رائٹ سائڈ پہ جو بالکل کانٹیننٹ کے بارڈر پہ پہنچا, اور وہاں اس نے اس قوم کو دیکھا. اور جو تھرڈ ڈائریکشن مینشن ہوا یہ ان جیوز کو نہیں پتا تھا کہ کون سا ہے. تو قرآن نے یہاں پہ کلیئرلی, اگر وہ یہ سمجھتے تھے کہ اگر یہ سچے نبی ہوں گے تو ہی ان کو پتہ لگ سکتا ہے کہ وہ ایک تھرڈ ڈائریکشن میں بھی ٹریول کر کے گئے تھے, اور انہیں یہ معلوم نہیں تھا کہ یہ تو ظاہر ہے وہ تو اس پہ ایمان لانے کے لیے کیونکہ تیار نہیں تھے, انہوں نے تو جان بوجھ کے ایسا ہیلا نکالنے کی کوشش کی تھی, لیکن اللہ نے نبی علیہ الصلوۃ والسلام کی زبان سے آیات جاری فرما کے اور اس بات کو پروف کر دیا کہ واقعی وہ حق نبی تھے, کیونکہ انہوں نے وہ تھرڈ ڈائریکشن بتایا نارتھ کی طرف, جو ابھی پورا ڈسکس ہوا کہ رفلی ازمشن اگر ہم ہسٹوریکل فیکٹس کی بنیاد پہ رکھیں تو شاید وہ یہ علاقے بنتے ہیں جو جا کے کوکسس ماؤنٹنز کے علاوے میں. تو اس سے بالکل جغرافکلی اور ہسٹوریکلی اور فرام دا شرعی پوائنٹ آف ویو سب باتیں آپس میں الحمدللہ میچ کرتی ہوئی نظر آتی ہیں. پھر فائنلی یہ دیوار ٹوٹ جائے گی, اس نے دیوار کے پیچھے انہیں روک تو دیا لیکن, اور فائنلی آگے اس نے کیا کہا کہ ہاذا رحمت من ربی, یہ میرے رب کی رحمت ہے, اس میں میرا کوئی کمال نہیں ہے. وَإِذَا جَعَ وَعْدُ رَبِّي جَعَلَهُ دَكَّا, جب اللہ کا وعدہ پورا ہو جائے گا تو وہ اسے گرا دے گا اس دیوار کو. اور دوسری چیز جو اس نے اس سے پہلے یہ بھی کہی فائنلی جب مولٹن کاپر ڈالا کہ فَمَسْتَعُوا يَزْهَرُهُ وَمَسْتَتَعُوا لَهُ نَقْبَا, کہ یہاں سے کبھی اس کے اوپر چڑھ نہیں سکیں گے یا اس سے پیچھے سے نہیں بھاگ سکیں گے, اور جب اللہ کی مرضی ہوگی تو ایسا ہو جائے گا. وجا وعد ربی, جب اللہ کا وعدہ آ جائے گا پھر ان کو کوئی پرابلم نہیں ہوگی, یہ چلے جائیں گے. اب یہ وعدہ کب آئے گا اس کے بارے میں ظاہر ہے ہم لوگ کون ہوتے ہیں کوئی جج کرنے والے, لیکن یہ جب بھی آئے گا یا وہ آ چکا ہو, جیسے کہ بعض روایت سے پتہ چلتا ہے کہ یہ روز ایک مسند احمد اور ترمذی وغیرہ میں روایت ہے کہ یہ روز اس دیوار کو چاٹتے ہیں اور پھر بالکل اینڈ میں یہاں تک کہ اتنے اینڈ تک پہنچ جاتے ہیں کہ انہیں دوسری طرف سے سن لائٹ نظر آنا شروع ہو جاتی ہے. تو یہ کہتے ہیں چلو ہمارا کام تو ہو گیا, ہم بیٹھ جاتے ہیں اور نیکسٹ ڈے آ کے ہم دوبارہ سے اس کو فائنلی ویل فنش اٹ آف. مگر جب یہ نیکسٹ ڈے آتے ہیں تو اللہ سبحانہ و تعالیٰ اپنی طاقت سے اسے دوبارہ بالکل اسی طرح سے کھڑا کر کے مضبوط فرما دیتے ہیں اور یہ ان کا کام شروع سے دوبارہ اسٹارٹ ہو جاتا ہے, اور ایوری ڈے یہی ہوتا ہے یہاں تک کہ فائنلی یہ لوگ بولیں گے انشاءاللہ اس دن کے انشاءاللہ کل ہمارا کام ہو جائے گا, اور اس دن اللہ اس انشاءاللہ کہنے کی برکت سے وہ دیوار سے ان کو چھٹکارا, دوسری وہ دیوار گر جائے گی. اب لیکن اس کے اندر سوال یہ ہے کہ وہ ٹائم آلریڈی آ چکا ہے یا وہ ٹائم آنا ہے, تو اس کے بارے میں ایک دوسری مسلم شریف میں روایت ملتی ہے جو حضرت ام سلمہ رضی اللہ عنہ سے روایت ہے کہ نبی علیہ الصلاۃ والسلام ایک دفعہ سو رہے تھے اور وہ ہڑبڑا کے ایک دم اٹھے جیسے کوئی پریشانی کے عالم میں، اور بالکل ان کا چہرہ سرخ ہو رہا تھا، اور نبی علیہ الصلاۃ والسلام نے حضرت ام سلمہ رضی اللہ عنہا نے پوچھا کہ کیا ہوا، تو انہوں نے فرمایا لا الہ الا اللہ ویل للعرب من شر قد اقترب فتح اليوم من ردم یأجوج ومأجوج مثل ھذی وحلق 90، یعنی کہ آج کے دن وہ وال میں ایک ہول ہو چکا ہے، اور انہوں نے اپنی جو شہادت کی انگلی ہے اس سے اور اپنے انگوٹھے سے ایک سائن جیسے بنا ہوا کوئی سوراخ کا دکھانا شروع کیا کہ آج کے دن اس دیوار میں سوراخ ہو چکا ہے۔ تو اس سے اگر ہم ان چیزوں کو آپس میں کراس ریفرنسنگ کریں تو ایسا سمجھ میں آتا ہے کہ پرابیبلی ہم لوگ اگر ایسی اسمپشن میں ہے کوئی ایسی ڈفرینٹ قوم ہوگی یا وہ پرابیبلی ایسے ہی ہوگا، ہو سکتا ہے، لیکن جو ایک اگر انٹلیکچوئل اور لاجیکل طریقے سے ہم اس کو ازیوم کریں گے تو پرابیبلی وہ لوگ آلریڈی وہاں سے نکل چکے ہوں گے، کچھ نہ کچھ، ضروری نہیں ہے سب، لیکن اس کے بارے میں حضرت مفتی شفیع صاحب رحمہ اللہ نے بہت ڈیٹیل میں ڈسکشن کی، اور تفسیر جو قرطبی اور علامہ آلوسی رحمہ اللہ کے حوالے سے بہت ڈیٹیل میں ڈسکس کیا ہے کہ ایبسولوٹلی ان کا وہاں پہ بند ہونا کوئی قطعی بات نہیں ہے، یہ عین ممکن ہے کہ ان کے بہت سارے لوگ پہلے سے ہی باہر ہوں، یا یہ بھی ممکن ہے بہت سارے لوگ کسی پیچھے کے راستوں سے نکل گئے ہوں۔ آج کے زمانے میں تو لیٹسٹ ٹیکنالوجی ہے، مشینری ہے، شپس ہیں، جہاز ہیں، ایئرپلینز ہیں، اور یہ بھی پاسبل ہے کہ اب جیسے کہ مسلم شریف کی حدیث میں آیا تھا کہ اس کی دیوار میں سوراخ ہو چکا نبی علیہ الصلاۃ والسلام کے زمانے میں، تو اگر ایسا ہو چکا تو اس صورت میں بھی کوئی بعید نہیں ہے، اٹ از ناٹ فار آف کہ وہ کسی بھی وہ آلریڈی آ چکے ہوں، اسی دنیا میں ہمارے سامنے ہی موجود ہوں۔ فائنلی یہ واقعہ سٹوری، کیونکہ جا کے ہم نے شروع میں سورہ بنی اسرائیل میں جب سٹارٹ کرتے ہوئے ڈسکس کیا تھا کہ یہ ایک پیٹرن بالکل چل رہا ہے جو الٹیمیٹلی جا کے سورہ انبیاء میں کمپلیٹ ہوگا، اور وہاں پہ ہم انشاءاللہ پھر دیکھیں گے، کیونکہ ابھی ہم نیکسٹ سٹیج پہ جائیں گے تو سورہ مریم اور سورہ طہٰ میں بھی آپس میں بہت ساری ہمیں سملیرٹیز اور ایک پیٹرن بہت ہی زیادہ ایک دوسرے سے قریب قریب نظر آتا ہے، اور پھر فائنلی سورہ انبیاء میں جا کے اس سارے ٹاپک کو ہم انشاءاللہ کنکلوڈ کریں گے۔ یہاں ہم فائنلی اس سورت کو کنکلوڈ کرنے کے لیے دیکھتے ہیں آگے کہ یہ ذوالقرنین جو تھا یہ بہت ہی، کیونکہ مٹیریلسٹک بہتات کے ہونے یعنی بہت ہی کثرت اور ایمبل اس کے پاس پاور ہونے کے باوجود اللہ پر ایمان رکھتا تھا، جبکہ جو مٹیریلسٹک لوگ ہیں وہ ظاہری جو اسباب ہوتے ہیں ان کے اوپر ایمان زیادہ رکھتے ہیں اور پھر بھی اس چیز سے عقل حاصل نہیں کرتے۔ تو جو یہ جو سارا کانسیپٹ ہے یہ اصل میں ایک بالکل دجالی سسٹم کی طرف ہمیں لے جانے والا سسٹم ہے، کاز اگر ہم غور کریں، ہم نے شروع سورت کے شروع میں حدیث کا مطالعہ کیا تھا کہ جو حدیث اس کے بارے میں کیٹیگوریکلی سٹیٹ کرتی تھی جس نے دجال کے فتنے سے بچنا ہو وہ ان حدیث کے اوپر وہ اس سورت کو تلاوت کرے ہر جمعے کو، ایٹ لیسٹ اس کی پہلی اور آخری 10 آیات تو سب کو یاد ہونی چاہیے تاکہ اگر وہ کبھی دجال کو دیکھیں تو یہ پڑھیں اور اس سے محفوظ رہ سکیں۔ لیکن لفظ دجل ان اٹ سیلف جو ہوتا ہے اس کا مطلب ہے ڈسیپشن، کسی کو ڈسیو کرنا، تو اس کے بارے میں وہ نور جو ہمیں بچائے گا، جو سورت کے شروع میں بات چل رہی تھی، جو نور ایک مومن کو پروٹیکٹ کرے گا، اگر چاہے وہ بلائنڈ بھی ہو تو بھی اسے پروٹیکٹ کرے گا، یہ وہ نور ہوگا جس سے وہ اس کو پہچانے گا، اس ڈسیپشن کو پہچانے گا۔ یہ ڈسیپشن بہت سی اس کو انڈرسٹینڈ کرنے کے لیے دیکھیں تو جیسے کہ حدیث پاک میں آتا ہے کہ جال کا جو پانی ہوگا وہ اس کی آگ ہوگی، اور جو اس کا آگ ہوگا وہ اس کا پانی ہوگا، یعنی کہ جو وہ گرم چیز دکھائے گا آپ کو کہ یہ تو آگ جلنے والی راکھ ہے، وہ اصل میں بالکل ٹھنڈا سکون والا پانی ہوگا، اور جو چیز وہ عام انسان کو دکھائے گا، ڈسیو کرے گا، دجل کرے گا جس کے ساتھ، ہماری آنکھ کے ساتھ، کہ یہ تو بہت ہی اچھا سموتھ کوزی واٹر ہے، اس کے اندر بندہ جا کے نہائے اور انجوائے کرے، لیکن وہ اصل میں وہ آگ ہوگی جو آگے فائنلی چل کے اس آگ میں انسان کو ڈال دے گی۔ یہی دجال کی وہ ڈسیپشن ہے کہ فار ایگزامپل ہائپتھیٹکلی اسپیکنگ اگر آج کے زمانے میں ہم دیکھتے ہیں اس ڈسیپشن کو انڈرسٹینڈ کرنے کے لیے، کوئی بندہ کوئی انجوائے کر رہا ہے، پارٹی کر رہا ہے، نائٹ کلب میں بیٹھا ہے، क्लबिंग कर रहा है या किसी होटलिंग रेस्टोरेंटिंग यहाँ वहाँ की याशियों में लगा हुआ है और वो इसे बड़ा कूल समझ रहा है. ही कंसिडर्स इट कूल के आई एम द कूल वन. और दूसरी तरफ कोई बेचारा किसी मस्जिद मदरसे किसी खानका कहीं तबलीग जमात में निकला हुआ है, कहीं कोई अल्लाह अल्लाह कर रहा है, कोई कुरान पढ़ रहा है, कोई इल्म सीख रहा है सिखा रहा है, तो वो बेचारा तो अपनी ज़िंदगी बर्बाद कर रहा है. ये हमारी आजकल की मैंटेलिटी क्योंकि एग्जिस्ट करती है. तो बिल्कुल एग्जैक्टली ये वही चीज़ है कि वो बंदा जिस सुकून से बैठा हुआ है ये इस दुनियादार बंदे को पता ही नहीं. ये तो सुकून की तरफ भागता रहता है भागता रहता है भागता रहता है. कभी यहाँ आज रात यहाँ जाना है, कल वहाँ जाना है, परसों वहाँ जाना है, थर्ड डे फोर्थ डे अपने प्लानिंग में लगा रहता है सारी ज़िंदगी के मैंने कल करना क्या है. जबकि वो दूसरा जो अल्लाह की याद में और ज़िक्र में अपने आप को मसरूफ़ रखेगा वो ऑटोमेटिकली इन पीस, जिसको सेरेनिटी कहते हैं, या ये तो नफ्सुल मुतमइन्ना इरजिई इला रब्बिकि राज़ियतम मरज़िया, के जो मुतमइन नफ्स होगा जो ये अब बैठ के कोने पे अल्लाह अल्लाह कर रहा है. जैसे वो लोग थे जिन्हें ज़ुल्करनैन ने कुछ नहीं कहा. ज़ुल्करनैन ने जब उस देखा कि ये लोग कोने पे बैठ के बिल्कुल फितरत के ऊपर अपनी रह रहे हैं, कोई छेड़ाछाड़ी नहीं करते, कोई बुरा काम नहीं करते, तो उन लोगों को उसने रहने दिया. ये वो आइडियोलॉजी है जो आज के ज़माने में भी एक सोसाइटी जो क्रिएट हुई हुई है वो उसकी उसमें अब ये जंग और ये लड़ाई नहीं कि कोई क्रिश्चियन है कोई हिंदू है कोई मुसलमान है, ये अब मसला नहीं रहा. अब बल्कि मसला इस तरह से आ गया, एक गॉडलेस सोसाइटी क्रिएट है, क्रिएट ऑलरेडी हो चुकी है हमारे सामने. एक तरफ वो हैं जो गॉड वर्शिपर्स हैं, जो ट्रूली फेथफुली अल्लाह पर या कोई कोई भी अपने रिलीजन पर जो कायम है उसके ख़िलाफ़ एक ये पूरी प्लानिंग और सारी ताकत चल रही है और ज़ोर लग रहा है. और ये वो दजल है जो उसको ज़बरदस्ती उसी को अच्छा करके हमारी आंखों के सामने हमारी फितरत में उसको डाल के और हमें इस तरह से एक्सप्लेन कर रहा है कि ये असल ज़िंदगी है. और ये वो दजल है असल में जो एंड में जाके हमें आग में डालने वाला है. जबकि दूसरी तरफ जो जिसके ख़िलाफ़ ये जंग है, जो कोने पे बैठ के कोई अपने दीन पर मज़हब पे कायम रहने वाला बंदा, वो जो क्योंकि अपनी ज़िंदगी गर्क कर रहा है आजकल के ज़माने में, वो टेररिस्ट है, वो ओल्ड माइंडेड है, वो बैकवर्ड्स है, वो स्टोन एज में रहता है, या डिफरेंट टाइटल्स उसे मिलते रहेंगे ज़ाहिर है. क्योंकि ये वो दजल है जिसकी स्टेज पे हम आ चुके हैं. और इस सूरत को क्योंकि ख़ास तौर से इस दजाल से ख़ास एक एसोसिएशन है, इस वजह से इसको थोड़ा सा डिस्क्राइब करना ज़रूरी था. ज़ाहिर है इससे ज़्यादा डिटेल में तो हम नहीं जा सकते. तो बहरहाल इन जो मटेरियलिस्टिक लोग हैं, फाइनली इसके जो एंड में हम देखेंगे कि इन लोगों को हुक्म दिया गया है जो सिर्फ इस मटेरियल वर्ल्ड और इन वसाइल के पीछे भागते हैं और इसी को सब कुछ मानते हैं. तो इस इन लोगों को ख़ास तौर से इसकी लास्ट आयत में और सेकंड लास्ट में बहुत ज़्यादा अल्लाह ने एक निशानी दी. कुल लौ कान अल बहर मिदादल कलिमात रब्बी लनफिद अल बहर कबल अन तनफद कलिमात रब्बी वलौ जिना बि मिस्लिही मददा. जैसे पहले इस आयत के बारे में डिस्कस पिछले लास्ट सेशन में हुआ था कि तुम सारी दुनिया के अगर समंदर भी इंक बन जाएं और अल्लाह की और अपने रब की तारीफ़ में लिखना शुरू करें सारे दरख्त उसकी पेन बनकर, तो भी उसका हक अदा नहीं कर सकते. लेकिन इन लोगों को ख़ास तौर से जो आखिरी आयत में कुल इन्नमा अना बशरुम मिस्लुकुम यूहा इलैया अन्नमा इलाहुकुम इलाहु वाहिद फमन काना यरजू लिक़ा रब्बिही फलियअमल अमलन सालिहन वला युशरिक बिइबादति रब्बिही अहदा. ये ख़ास नसीहत बिल्कुल लास्ट वर्ड्स जो इस आयत में कंक्लूड हुए, फमन काना यरजू लिक़ा रब्बिही, जो भी अपने रब से मुलाकात का शौक़ रखता है, जो आज बेशक पागल हो जाहिल हो ओल्ड फैशन हो या बैकवर्ड्स हो या कुछ भी हो, लेकिन हक पर हो ईमान पर हो, उसका ईमान कायम हो उसके अंदर, लेकिन वो अपने रब से मुलाकात का शौक़ रखता हो चाहे दुनिया से जो भी कहे, फलियामल अमलन सालिहन, बस वो नेक अमल करता रहे, वला युशरिक बि इबादति रब्बिही अहदा, और एक अल्लाह के साथ किसी को शरीक ना करे, तो वो डेफिनेटली इस दज्जाल के फितने से महफूज रहेगा. आज इसको हम इंशाल्लाह यहाँ पे कंक्लूड करते हैं और कल सूरह मरियम से स्टार्ट करते हुए हम इंशाल्लाह आगे चलेंगे. आज के लिए इतने. सुबहानकल्लाहुम्मा अशहदु अल्ला इलाहा इल्ला अस्तग़फिरुका व अतूबु इलैक. सुबहान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून व सलामुन अलल मुरसलीन व अल्हम्दुलिल्लाहि रब्बिल आलमीन. अस्सलामु अलैकुम व रहमतुल्लाह.